कच्चा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz में।
हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई प्रदेश म साथको विकास प्रति समर्पित एफएम 93.8 MHz मा कार्यक्रम त बहासको पक्षमा बस्नु भएको हामी सम्पूर्ण श्रोतामान बाबुलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तावमा राजस्थान र हामी दुनै विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ खेलकुदको कुराकानी गर्छौँ यतिखेर सबैको ध्यान खास गरी प्रदेशको समृद्ध र विकासतिर छ भने स्थानीय तहको एक वर्ष जतिजनले पुग्न आँटेको छ यो एक वर्ष उहाँहरूका लागि के सम्झना लागेको रहेछ त जुन सरकारले अस्ति भर्खरै मात्र ल्याएको बजेट माछे कैलाली जिल्लालाई चाहिँ 4,17,29,00,000 परेको छ भने जसमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई 63,09,00,000 रुपियाँ परेको छ भने त्यसै गरी गोदावरीलाई 44,31,00,000 र गौरीगङ्गा नगरपालिकालाई 28,87,00,000 परेको छ भने त्यसै गरी घोडागुडी नगरपालिकालाई 40,11,00,000 परेको छ त्यसै गरी टिकापुर नगरपालिकालाई चाहिँ 39,59,00,000 परेको छ त्यसै गरी भजनी नगरपालिकालाई चाहिँ 26,68,00,000 परेको छ त्यसै गरी लम्की चुहा नगरपालिकालाई चाहिँ 36,45,00,000 रुपियाँ परेको छ त्यसै गरी अन्य गाउँपालिकालाई पनि परेको छ भने हामी आज कुराकानी गर्दैछौँ खास गरी नेविसँग यतिखेर सडकमै ओर्लिएको छ र नेविसँगले चाहिँ जुन किसिमले चाहिँ उहाँहरू आन्दोलन गरिरहनु भएको छ खास गरी बालकृष्ण ढुङ्गेलको रिहाईपछि जुन उहाँलाई आम माफी गरियो यसपछि चाहिँ नेविसँग सडकमै ओर्लिएको छ र सडकमै यतिखेर चाहिँ आन्दोलन गरिरहेको छ भने त्यसै गरी हामी लम्की चुहा नगरपालिकाको विषयमा आज कुराकानी गर्दैछौँ खास गरी लम्की चुहा नगरपालिका पछिल्लो समय त्यहाँका मेयर अत्यन्तै विवादमा तानिएका छन् महादेव बजगाई र बजगाई किन विवादमा आए त किन उहाँले बिना टेन्डर चाहिँ बजाज कम्पनीको पल्सर बाइक वडा अध्यक्षलाई धमाधम आर्थिक वर्षको समाप्तिसँगै वितरण गरे त जुन कम्पनी यमाहा कम्पनीका एजेन्सीहरूले चाहिँ यतिखेर पत्रकार सम्मेलन नै गरेर बिना टेन्डर उहाँहरूले गरेको भन्नुभएको छ भने त्यसै गरी हामी कुराकानी गर्ने प्रयासमा जुटिरहेका छौँ उहाँहरूको फोनै उठिरहेको छैन दुवैजनाको मैले प्रयास गरिरहेको छु खास गरी उहाँहरूको समय मैले लिएको थिएँ बिहान 7:30 बजेको समय नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका चाहिँ प्रत्याशी हुनुहुन्थ्यो जो चाहिँ भक्तबहादुर थापा उहाँसँग पनि हामी कुराकानी गर्ने प्रयास गरिरहेका छौँ निरन्तर हामी टेलिफोन लगाइरहेका छौँ पछिल्लो समय हामी कुराकानी गर्ने प्रयास गरिरहेका छौँ म यतिखेर कार्यक्रममा सम्भवत लाग्छ महादेव बजगाईलाई टेलिफोनमा ल्याउने हामी प्रयास गरिरहेका छौँ भने त्यसै गरी हामी भक्तबहादुर थापालाई पनि टेलिफोनमा ल्याउने प्रयास गरिरहेका छौँ कार्यक्रममा सम्भवत लाग्छ म कार्यक्रममा यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु ब्रेकपछि उहाँहरू दुवैजनालाई म कार्यक्रममा लिएर आउँछु
पेट्रोल बाहेक सबै खर्च हाम्रो अब नयाँ डिस्कभर बाइक किन्नुहोस् र 2 वर्षसम्म स्पेयर पार्ट्स इन्जिन आयल सर्भिसिङ र लेबर खर्च निशुल्क प्राप्त गर्नुहोस् डिस्कभर बजाज सोरुम दिनेश अटोमोटिभ्स धनगढी चौराहा 091-520-892
मोबाइल नम्बर 98025-40-17
होइन हौ ब्रोहरू यो ठिकै कलेजमा नयाँ नयाँ जस्तो देखिन्छ नि
यसो हामीलाई नि हेरेर हिँड्दै न हो म यहाँ अब यसपालिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष त हाम्रो अन्जु दिदीलाई बनाउनु पर्छ भनेर चाहिँ प्रस्ताव गर्नु पर्ला जस्तो छ एउटा अभिभावक भएर पनि विद्यालयको काममा कर्मचारी भन्दा बढी खटिनुहुन्छ उहाँ
कहाँ हुन्छ त्यस्तो अध्यक्ष जस्तो जिम्मेवार पदमा पनि महिलालाई राखेर हुन्छ सम्हाल्न सक्नु परेन महिलाले यत्रो जिम्मेवारी उहाँलाई कोषाध्यक्षसम्म बनाउनु पर्यो भनेर भनौला
घर होस् या विद्यालय सामाजिक काम हो या सार्वजनिक स्थल हरेक व्यक्तिको स्थान र सम्मान बराबर हुन्छ महिला भएकै कारणले कुनै पनि कुरामा विभेद गरिनु त्यो महिलामाथिको हिंसा हो आउनुहोस् हामी सबै महिलामाथि हुने हिंसा विरुद्ध हातेमाला गरौँ र लैङ्गिक हिंसा अन्त्यको लागि एकजुट हौँ
लैङ्गिक हिंसा विरुद्ध उजुरी गर्न नजिकैको प्रहरी कार्यालय महिला तथा बाल बालिकाको कार्यालय जिल्ला प्रशासन कार्यालय राष्ट्रिय महिला आयोग स्थानीय तह वा मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाहरूमा सम्पर्क राखौँ USAID को सहयोगमा पारस्परिक जवाबदेहिता कार्यक्रमद्वारा जनहितका लागि जारी सन्देश
मेरो भविष्यको योजनामा छ तीन कुरा पढाइ जागिर अनि परिवार अनि परिवार नियोजन छ कि छैन योजनामा
आफ्नो भविष्यको योजनामा अनिश्चित गर्व रहन नदिन संलग्न गर्नु पर्यो नि परिवार नियोजनलाई सुरक्षित गर्भपतन तथा निःशुल्क परिवार नियोजन सेवा र परामर्शका लागि मेरी स्टप सेन्टरमा सम्पर्क गर्नुहोला उपलब्ध सेवाहरू सुरक्षित गर्भपतन तथा परामर्श सेवा निःशुल्क परिवार नियोजन सेवा एवं सल्लाह स्त्री रोग सम्बन्धी जाँच तथा उपचार गर्भवती जाँच तथा परीक्षण सेवा VIA सेवा युवा मैत्री सेवा
जानकारीको लागि मेरी साथीको निःशुल्क हेल्पलाइन नम्बर 1660019756 वा 9801119756 सम्पर्क गर्न सक्नुहुन्छ
पहाड रोड वाणिज्य बैङ्कको पछाडि अत्तरिया फोन नम्बर 0915501139
सन्तान करले होइन रहरले जन्मा
कार्यक्रममा पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ हामी लम्की चुवा नगरपालिकाका मेयर र त्यसै गरी प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भक्तबहादुर थापा दुवैजनालाई मैले टेलिफोन गर्दा गर्दै उहाँहरूको टेलिफोन उठेको छैन मैले कृपया आग्रह पनि गरिरहेको छु उहाँहरूलाई र एकैछिनपछि उहाँहरूसँग हामी खर विषयमा दर बहस गर्छौँ भने यतिखेर हाम्रो बिचमा मेबीसँग यतिखेर किन सडकमा ओर्लियो त किन उहाँहरू चाहिँ नाङ्गो नाच गर्दै हुनुहुन्छ यो बिचमा हाम्रो बिचमा कुराकानीका लागि मेबीसँगका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साई हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु पुष्पजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
नमस्कार धन्यवाद
आराम हुनुहुन्छ पुष्पजी
एकदम ठिक छ हजुर
यो गर्मीयामा तपाईँहरू सडकमा नाङ्गो नाच गर्दै हुनुहुन्छ नि किन भन्नुहोस् त
होइन हाम्रो यो नाङ्गो नाच गर्ने रहर होइन बाध्यता हो किनभने जनताको सरकार यो देशको अहिलेसम्मको इतिहासमै सबैभन्दा बलियो सरकार जो दुईटै बहुमतको सरकार छ त्यो सरकारले एउटा सम्मानित सर्वोच्च अदालतले चाहिँ अभियुक्त प्रमाणित गरेको र उसलाई चाहिँ आजीवन कारावास सजाय सुनाइसकेको व्यक्तिलाई जो जेल जीवन व्यतीत गरिरहेका थिए उनलाई चाहिँ बहुमतको सरकार दुईटै बहुमतको सरकारले जुन चाहिँ आफ्नो दम्भका कारण चाहिँ उसलाई चाहिँ आम माफी दिएर चाहिँ रिहाई जुन गर्यो त्यसका विरुद्धमा सरकार आधा नाङ्गिएको छ भनेर हामीले चाहिँ नाङ्गो जुलुस गरेको
हो साङ्गीतिक प्रदर्शन हो
हामीले चेतावनी दिएका छौँ सरकार भनेको राज्य भनेको जनताको अभिभावक हो जसको मूल कानुन अनुसार चाहिँ अर्थात् संविधान अनुसार चाहिँ सरकार सञ्चालित हुन्छ राज्य सञ्चालित हुन्छ र कानुनभन्दा माथि कोही पनि हुँदैन न चाहिँ प्रधानमन्त्री हुन्छ न राष्ट्रपति हुन्छ मन्त्री परिषदको निर्णयले सिफारिस गरेर राष्ट्रपति विद्या भण्डारीले जुन चाहिँ निर्णय गर्नुभयो जुन चाहिँ रिहाई गर्नुभयो जो हत्यारालाई जसले चाहिँ निर्ममतापूर्वक चाहिँ एउटा चाहिँ मान्छेलाई मारेर मानवाधिकारको उल्लङ्घन गरेको छ मानवाधिकारको हनन गरेको छ त्यस्तो अभियुक्तलाई हत्यारालाई चाहिँ गणतन्त्र दिवसको दिन जुन जनता यो देशको मालिक भएको दिन जनता यो देशको सार्वभौम सत्ता सम्पन्न अधिकार प्राप्त गरेको दिन जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफै गरेको दिन र देशको मूल कानुन आफै लेखेको दिन चाहिँ जुन घोषणा भयो लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो त्यसै दिनलाई अवसर पारेर जुन चाहिँ हत्यारालाई अभियुक्तलाई चाहिँ रिहाई गरिएको छ त्यसका विरुद्धमा नेपाल विद्यार्थी सडकमा ओर्लिएको छ र यो दण्डहीनताको प्रकाश लागेको छ
व्यवस्था विभागले चाहिँ आचरण सुधार भएको होइन बालकृष्ण ढुङ्गेल चाहिँ अत्यन्तै राम्रो कारागारमा अनुशासित भएर उहाँले चाहिँ जेल जीवन बिताइरहेको कारणले उहाँलाई चाहिँ अत्यन्तै राम्रो भनौँ न प्रशंसनीय काम गरेको हुँदा चाहिँ उहाँ समान स्वरूप राज्यले चाहिँ छोडेको कुरालाई त तपाईँहरूले यसलाई कसरी गलत भन्नुहुन्छ भन्नुहोस् त पुष्पजी
गलत हो कि होइन भन्ने कुरो उसको क्रियाकलापले बालकृष्ण ढुङ्गेलको चाहिँ विगतको क्रियाकलापले प्रमाणित गर्छ। हरेक मान्छेले गलत गरेर चाहिँ जेल गएका हुन्छन्, हत्याराहरू जेल गएका हुन्छन्। अहिले त सबैको चाहिँ जेलमा चाहिँ जेल भनेको त सुधार गिरह हो नि, तपाईँको जेलमा त सबैको आचरण चाहिँ सुध्रिएको हुन्छ नि। त्यसकारण चाहिँ अन्य चाहिँ हजारौँ चाहिँ कैदीबन्दीहरूलाई पनि त छोड्नु पऱ्यो नि त सरकारले, यदि त्यसलाई छोड्ने भने पूर्वाग्रही ढङ्गले चाहिँ अन्य चाहिँ हत्याराहरूलाई फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई चाहिँ जेलमा थुनिराख्ने, अनि तत्कालीन नेकपा माओवादी केन्द्रको अर्थात् अहिले नेपाल कम्युनिस्ट पार्टीको एउटा चाहिँ सदस्य भएका कारणले एउटा चाहिँ पार्टीको चाहिँ कार्यकर्ता भएका कारणले चाहिँ त्यसरी चाहिँ छोड्ने हो भने अनि चाहिँ दण्ड इन्तम मौलाउँछ, कानुनी राज्यको उपहास भएको छ। त्यसकारण यसका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ चाहिँ जनताको अधिकारलाई स्थापित गर्नका निमित्त, दण्डहीनतालाई पर्सै होइन त्यसका विरुद्धमा लड्नका निमित्त सरकारका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ नाङ्गो नाच होइन नाङ्गो रूपमा हामीले चाहिँ साङ्केतिक प्रदर्शन गरेका छौँ। यसका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ सशक्त रूपमा चाहिँ आन्दोलन गरेर
होला र अब उहाँ त छुटेर पनि भएर न मन्त्री बन्ने चलखेलमा हुनुहुन्छ, यतिखेर मन्त्री बन्ने दाउमा पनि हुनुहुन्छ भन्ने कुरा आइरहेको छ, यतिखेर तपाईँहरूको यो आन्दोलनको अर्थ रहला र अब पुष्पजी
हेर्नुहोस्, एउटा सलाईको सानो एउटा काँटीले चाहिँ सुरुवात सानोबाट हुन्छ, अन्तमा त्यो चाहिँ आगो दन्किएर तपाईँको चाहिँ पुरा चाहिँ घर नै अर्थात् जङ्गल नै समाप्त हुन्छ। त्यसकारण चाहिँ हामीले सुरुवात सानोबाट गरेका छौँ, आन्दोलन सानोबाट गरेका छौँ। यो हामीले चाहिँ एउटा म्यासेज दिने कुरा हो जनतालाई, अहिले एकैचोटि शताब्दीको जनतालाई, जो योग्य हुनुहुन्छ, जो चेतनशील हुनुहुन्छ, जो कानुनी राज्यमा बस्नुहुन्छ, लोक कल्याणकारी राज्यमा चाहिँ यस्तो दण्डहीनता किन मौलायो भनेर हामीले चाहिँ म्यासेज दिन खोजेका हौँ। यसको औचित्य छ र यो औचित्य पुष्टि गरेर हामी देखाउँछौँ।
तर बाहिर एउटा कुरा आएको छ नि, थारू नेताहरूले मलाई फोन गरेका छन्, अब बालकृष्ण ढुङ्गेल छुट्नु भयो, रेशम चौधरी र लक्ष्मण थारूलाई पनि छोड्नुपर्छ भन्ने कुराहरू आएको छ नि।
होइन, यहाँ व्यक्तिगत रूपमा को छोड्नुपर्छ को चाहिँ राख्नुपर्छ भन्ने भन्दा पनि कानुनले फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई निश्चित टाइमसम्म थुन्ने भनेको छ। त्यसमा पनि बालकृष्ण ढुङ्गेल चाहिँ हत्यारा प्रमाणित भएर सम्मानित सर्वोच्च अदालतले उनलाई चाहिँ जेलमा राखिसकेको आजीवन कारावासको चाहिँ सजाय सुनाइसकेको अवस्थामा जुन यो सरकारले चाहिँ नितान्त आफ्नो पार्टीको कार्यकर्ता भएका कारणले चाहिँ जुन चाहिँ छोडेको छ यसका विरुद्धमा हामी छौँ। त्यसकारण चाहिँ जो सुकै होस्, मेरो भाइ किन नहोस्, मेरो बुवा किन नहोस्, मेरो दाई किन नहोस्, व्यक्तिगत रूपमा कसको के नाता पर्छ, पार्टीगत रूपमा कसको नजिक पर्छ, टाढा पर्छ, कसको सदस्य हो भन्ने कुरा भन्दा पनि कानुनको आँखा एउटै हुन्छ। कानुनले जसलाई दोषी देखेको छ त्यसलाई चाहिँ दण्डित गर्नुपर्छ, जो दोषी छैन त्यसलाई उन्मुक्ति गर्नुपर्छ। त्यो कानुनले भन्ने कुरा हो, त्यो के अरे चाहिँ तपाईँको चाहिँ अनुसन्धानले प्रमाणित गर्ने कुरा हो। तर यो सरकारले चाहिँ एउटा चाहिँ कुरा के प्रमाणित गरेको छ भने आफ्नो जुन चाहिँ दुईटै बहुमतले चाहिँ जुन शक्तिको रूपमा चाहिँ यो सरकार स्थापित भएको छ, यसले शक्तिको दुरुपयोग गरेको छ। अनि त्यो मात्र होइन, तपाईँको चाहिँ सानालाई चाहिँ ऐन, ठुलालाई चाहिँ चैन भन्ने कुरो पनि यसले प्रमाणित गरेको छ। यसका विरुद्धमा हामी लडिरहेका छौँ, लड्न तयार छौँ। फेरि पनि हिजो पञ्चायतका बन्दुकसँग, राणाका बन्दुकहरूसँग, अनि जङ्गलका माओवादीका बन्दुकसँग, राजा ज्ञानेन्द्रका चाहिँ बन्दुकसँग लड्ने नेपाल विद्यार्थी सङ्घ यस्ता चाहिँ के अरे चाहिँ ओली सरकारका विरुद्ध लड्न एकदम चाहिँ सक्षम छ। यो कुरालाई चाहिँ यो सरकारलाई कानुनी राज्य स्थापना गर्नका निमित्त, कानुनी शासन सञ्चालन गर्नका निमित्त हामी चाहिँ
शक्तिशाली सरकारको रूपमा हेरिएको छ। हेर्नुहोस् यतिखेर दुई तिहाई मत उहाँहरूको साथमा छ, दुई तिहाई प्राप्त जनताको जनमतले प्राप्त यो सरकार छ। हेर्नुहोस् तपाईँलाई थाहा छ पुष्पजी, यो परिस्थितिमा तपाईँहरूले अति नै गर्नुभयो भने फेरि कम्युनिस्टको यो सरकारले तपाईँहरूलाई पनि गिरफ्तारी गर्न सक्छ। हेर्नुहोस् पुष्पजी, होइन तपाईँहरूको आन्दोलनलाई तुवाउन सक्छ, तपाईँहरूको आन्दोलन सफल होला, तपाईँहरूको कसरी सम्बोधन होला पुष्पजी? अब एउटा सरकारले छोडिसकेको छ, तपाईँहरू सडकमा हुनुहुन्छ, सरकारलाई तपाईँहरूले चेतावनी मात्रै दिँदै हुनुहुन्छ, तपाईँहरूले भनेको कुरा सम्बोधन हुन सक्छ र पुष्पजी? असम्भव कुरा भएन र अब
नेपाल विद्यार्थी सङ्घ यस्ता शक्तिहरू धेरै हेरिसकेको छ, त्यो निरङ्कुशतालाई पनि हामीले भोगिसकेका छौँ। नेपाल विद्यार्थी सङ्घ तपाईँको चाहिँ निरङ्कुशताको बिचबाट 2027 साल वैशाख 6 गते स्थापना भएको हो। त्यो नेपाल विद्यार्थी सङ्घ आफ्नो जगबाट आजसम्म आइपुग्दा थुप्रै चाहिँ आरोह अवरोहहरू पार गरेको छ, थुप्रै चुनौतीहरूलाई चाहिँ सामना गरेको छ। हाम्रा अग्रजहरू कतिले चाहिँ ज्यानको आहुति पनि दिएका छन् नेपाली जनताको अधिकारका निमित्त लड्दै गर्दा, जेलका चिसा छिनेहरूमा पनि आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरू पनि व्यतीत गरेका छन्। त्यसकारण यो सरकार जति शक्तिशाली भए पनि त्योभन्दा हजारौँ गुणा शक्तिशाली जनता हुन्छ। जनताको आवाजलाई सुनेन सरकारले, जनताका इच्छा आकाङ्क्षाहरूलाई सुनेन सरकारले, जनताका समस्याहरूलाई देखेन अन्धो भयो भने सरकारले, त्यतिखेर जनताभन्दा माथि कोही पनि हुँदैन, जनताले नै यो शक्तिशाली बनाएको सरकार हो। त्यसकारण म चुनौतीका साथ भन्न चाहन्छु, यो कम्युनिस्ट सरकारलाई जो चाहिँ अधिनायकतातिर उन्मुख हुँदैछ, अधिनायक निरङ्कुशताको बाटोमा अग्रसर हुँदैछ, त्यसका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ लड्न सक्षम छ र हामी यसलाई चाहिँ झुकाएर छोड्छौँ। कानुनी राज्य स्थापना गर्नका निमित्त यसलाई झकझक्याउन हामी चाहिँ सफल हुन सक्छौँ, त्यो हामी सक्षम छौँ।
भनेपछि सरकारलाई झुकाउने कुरा गरिरहँदा पुष्पजी, तपाईँहरूको खास चाहिँ माग के हो?
हाम्रो माग भनेको दण्डहीनताको सीमा नाग्नुहुन्न, कानुनी राज्यको उपहास हुनुहुन्न। मैले अघि पनि तपाईँलाई निवेदन गरेँ, राज्य सरकार भनेको चाहिँ अभिभावक हो जनताको, त्यो गरिब होस् त्यो धनी होस्, त्यो कमजोर होस् त्यो बलियो होस्, त्यो पढे लेखेको होस् नपढे लेखेको होस्, त्यो आखिर नेपाली नागरिक हो, यो देशको मालिक हो, हरेकलाई हेर्ने नजर समान हुनुपर्छ राज्यको। एउटा आमा बाबुको निमित्त त्यो छोरा छोरी जो भए पनि जुनसुकै भए पनि आफ्नो सन्तान चाहिँ समान आँखाले जसरी आमा बाउले हेर्छ त्यसै गरेर चाहिँ राज्यले पनि अभिभावकत्व ग्रहण गर्नुपर्छ। हरेक जनतालाई चाहिँ एउटै नजरले समान नजरले चाहिँ हेर्नुपर्छ। विभेद दुईटा नजर भएका कारणले चाहिँ दुईटा आँखा को दुईटा फरक फरक नजर भएका कारणले गर्दा यो सरकारका विरुद्ध हामी लडेका छौँ। त्यसकारण हरेक जनतालाई चाहिँ समान रूपमा हेर्नका निमित्त हामी आग्रह गर्न चाहन्छौँ, त्यही हो हाम्रो लडाइँ भने।
अब पुष्पजी, तपाईँलाई थाहा छ नेभी सङ्घले यसलाई कसरी हेरेको छ, खास गरी बजेट आएको छ होइन, तपाईँलाई थाहा छ सरकारले बजेट ल्याएको छ, तर क्रान्तिकारीको नाममा चाहिँ उहाँहरूले जुन शब्द प्रयोग गर्दै होइन, क्रान्तिकारी बजेट आएको छ, खास गरी बेरोजगार विद्यार्थीहरू, खास गरी युवाहरू जो चाहिँ अहिले पनि मास्टर डिग्रीहरू गरेर सर्टिफिकेट घरमा लिएर बस्नु भएको थियो, उहाँहरूलाई चाहिँ सरकारले एउटा स्किम नै दिएको छ नि त, यतिखेर भनौँ न 5% ब्याज दरमा चाहिँ 7 लाख रुपियाँसम्म लोन दिन बिना धितो जुन किसिमको प्रावधान ल्याएको छ बजेटले, यसलाई त सबैतिरबाट वेलकम पनि गरिरहेको छ नि त पुष्पजी, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
अब बजेट आएको छ, बजेट चाहिँ स्वाभाविक रूपमा चाहिँ जसरी आएको छ यो चाहिँ झारा टार्ने किसिमले आएको छ। नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली सरकारको सबैभन्दा कमजोर बजेट अहिले आएको छ, यो कार्यान्वयन हुन सक्दैन। र अर्को कुरो, जुन विद्यार्थीको सर्टिफिकेट राखेर चाहिँ ब्याजीमा चाहिँ ऋण दिने कुरामा चाहिँ यो झारो टार्ने काम गरेको छ। नेपाल विद्यार्थी सङ्घ लगायत थुप्रै संयुक्त विद्यार्थी सङ्गठनले चाहिँ पटक पटक चाहिँ विगतका सरकारहरूलाई पनि हामीले अनुरोध गरेका छौँ, पटक पटक हामीले चाहिँ ज्ञापन पत्र बुझाएका छौँ, विद्यार्थीहरूलाई चाहिँ शैक्षिक लोन दिनुपर्छ, निर्ब्याजी दिनुपर्छ त्यो पनि भनेर हामीले भनेका छौँ। यो ब्याजसहित त तपाईँको चाहिँ गाउँघरमा गएपछि तपाईँले जसले पनि दिन्छ नि ब्याज दिन्छ नि, तपाईँको चाहिँ ब्याजसहितको चाहिँ लोन दिन्छ। त्यसकारण यो जुन 7 लाखको जुन जुन विद्यार्थीलाई सर्टिफिकेट राखेर लोन दिने कुरा छ, यो हावादारी कुरा हो, यो बखमफुसे कुरा हो, यो चाहिँ यसको कुनै पनि अर्थ छैन, यो औचित्यहीन कुरा हो। किन हो भने तपाईँको चाहिँ हामीले विद्यार्थीले सर्टिफिकेट राखेर चाहिँ लोन किन दिनुपर्छ भनेर भनेका हौँ भने, विद्यार्थीहरू चाहिँ जस्तो ज्यानदार भयो, ज्यानदार भएर तपाईँको भोलि गएर चाहिँ के अरे एमबिबिएस पढ्न उसले खोज्यो, वा भोलि गएर इन्जिनियरिङ पढ्न खोज्यो, वा आइटी पढ्न खोज्यो, वा अन्य कुनै त्यस्तो राम्रो किसिमको सब्जेक्ट पढ्न खोज्यो भने तपाईँको चाहिँ यो 7 लाख त के हुन्छ यसको चाहिँ? एकातिर चाहिँ तपाईँको यसको लोन लिएर चाहिँ ब्याज तिर्नुपर्ने, अनि उसले पढ्ने कि फर्दर स्टडी गर्ने कि तपाईँको चाहिँ ब्याज तिर्दै गर्ने, कहाँबाट ब्याज तिर्ने? उसले कमाउनका लागि होइन यो 7 लाख, उसले अध्ययन गर्नका निम्ति, जो चाहिँ जेन्डर विद्यार्थीहरू जो सक्षम विद्यार्थीहरू फर्दर स्टडी गर्नुपर्ने हुन्छ उनीहरूले कहाँबाट ब्याज दिने? त्यसकारण हामीले भनेका छौँ, हरेक विद्यार्थीलाई जो गरिब छ, जो चाहिँ सीमान्तकृत छ, जो चाहिँ पिछडीको क्षेत्रमा छ, जोसँग पढ्नका निमित्त चाहिँ रकम छैन, त्यस्तो विद्यार्थीलाई चाहिँ सरकारले लोन दिनुपर्छ। लोन दिइसकेपछि तपाईँको निर्ब्याजी लोन दिनुपर्छ, र उसले पढिसकेपछि भोलि गएर इन्जिनियरिङ पढ्यो, उसले एमबिबिएस गर्यो, भोलि गएर आइटी पढ्यो, वा अन्य कुनै सब्जेक्ट पढिसक्यो भने उसले चाहिँ राज्यले उसलाई निश्चित समयसम्म स्वयंसेवक गर्न लगाउने र त्यहाँबाट त्यसरी असुल गर्ने भनेर हामीले चाहिँ पटक पटक ज्ञापन पत्र बुझायौँ। तर यो चाहिँ जुन 7 लाख विद्यार्थीलाई दिने कुरो गरेको छ, तपाईँको चाहिँ सर्टिफिकेट दिएको राखेर, यसको कुनै औचित्य छैन, यो गलत छ, यसलाई चाहिँ सच्याएर अगाडि बढ्नुपर्छ।
हस्, थ्याङ्क यू सो मच, समय दिनुभयो पुष्पजी, थ्याङ्क यू सो मच,
धन्यवाद धन्यवाद चाहिँ धानुकजी, जुन चाहिँ मलाई अवसर दिनुभयो समसामयिक राजनीतिको बारेमा र बजेटको बारेमा नेपाल विद्यार्थीसँग धारणा राख्ने जुन अवसर प्रदान गर्नुभयो त्यसका निम्ति
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। हामी दिनेश एफएमको तातो बसमा थियौँ, थ्याङ्क यू सो मच समय दिनुभयो। र एकैकमा म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि हामी लम्की नगरपालिकाका मेयर महादेव बजगाईसँग लिएर कुराकानी आउँदैछौँ। कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
सेवा अत्याधुनिक बैंकिंग सुविधा का साथ ज्योति विकास बैंक मोर देन अ बैंक।
आज तपाईँ यहाँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ र तातो बहसमा आज हामी कुराकानी गर्दैछौँ। यतिखेर अब लम्कीचुवा नगरपालिकाको विषयमा, खास गरी लम्की नगरपालिकाको कुरा गर्ने हो भने पछिल्लो समय 61 करोड बजेटलाई चाहिँ उहाँहरूले यो आर्थिक वर्ष 74-75 यो आर्थिक वर्षमा उहाँहरूले कसरी खर्च गर्नुभयो त पछिल्लो समय आर्थिक वर्षको समाप्तिसँगै वडा अध्यक्षलाई धमाधम मोटरसाइकल उहाँले किन वितरण गर्नुभयो, किन उहाँहरू विलासी लाइफ जिउन बाध्य हुनुभयो, यो विषयमा हामीसँग कुराकानी गर्नका निम्ति हामीले नेपाली काङ्ग्रेसका नेता भक्तबहादुर थापालाई पनि जोड्ने प्रयास गरिरहेको छ भने यतिखेर हाम्रो बिचमा लम्कीचुवा नगरपालिकाका मेयर महादेव बजगाई हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। बजगाईजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ बजगाईजी? तपाईँले निर्धारित समय दिनुभएको थियो 7:30 बजे, तर अहिले 7:52 भइसकेको छ। खै ठिक छ, अब यो बजेटको कुरा गरौँ। तपाईँका लागि यो आर्थिक वर्ष एक वर्ष कार्यकाल सम्झेर लागेको है कि झाडो टार्ने काम भयो, भन्नुहोस् त ठ्याक्कै अब जनतालाई।
होइन, जनताको जनअपेक्षा हामीले जुन सोच्नुभएको छ त्यो कुरा सबै नगर्न सके पनि अत्याधिक मात्रामा जनताका समस्याहरू समाधान गरेका छौँ र जनताका जे मुद्दाहरू हुन् ती मुद्दाहरूलाई हामीले सम्बोधन गरेका छौँ। जस्तै छाडा गाईको समस्या थियो, लम्की क्षेत्रमा प्रमुख समस्याको रूपमा समस्या देखिएको थियो, त्यसलाई हामीले समस्या समाधान गरेका छौँ। त्यस्तै बाटोको कुराहरू, सबैभन्दा धेरै जनताको माग, हामी निर्वाचित भइसकेपछि जुनसुकै ठाउँमा जाँदा पनि बाटोको कुराहरू मात्र उठ्थ्यो, कुरा गर्थ्यो। त्यो मलाई लाग्छ हामीले 90% त्यो समस्या समाधान गरेका छौँ। त्यस्तै फोहोर मैलाको कुराहरू थियो, अहिले प्रत्येक हाइवे क्षेत्रमा जहाँ बजार छ त्यस क्षेत्रमा प्रत्येक जनताको घरको अगाडि हामीले चाहिँ डस्टिङहरू उपलब्ध गराएका छौँ। त्यस्तै विद्यालय क्षेत्रको कुराहरू एकदम समस्या थियो, त्यो समस्यातर्फ हामीले ऐन नियम कानुनहरू सबै बनाएर चाहिँ अगाडि बढेका छौँ र आवश्यक बजेटहरू पनि विद्यालयलाई दिएका छौँ। लगायतका धार्मिक पर्यटनका कुराहरू छन्, महिलाको कुराहरू छ, त्यस्तै चाहिँ तपाईँको यो जनजाति जुन चौधरी समुदायका दाजुभाइको कल्चर जगाउनको लागि होमस्टेको कुराहरू हामीले गरेका छौँ, दलित दाजुभाइहरूको लागि आवश्यक बजेट विनियोजन गरेका छौँ, अपाङ्ग दृष्टिविहीनहरूको लागि हामीले चाहिँ बजेट विनियोजन गरेर कार्यान्वयन गरेका छौँ। त्यस्तै लगायतका कामहरू सबै भएका छन्। तपाईँले अघि नै कुरा गरिसक्नुभयो, त्यो मोटरसाइकलको कुराहरू उठाउनु भएको छ, होइन, विलासिताको कुराहरू, अहिले के मोटरसाइकल विलासितामा गरिन्छ र
आवश्यकताको कुरा पनि हद हुन्छ क्या? यो जुन आर्थिक वर्षको समाप्तिमा तपाईँहरूले ल्याउनु भयो नि, यो गलत भयो भनेर चारैतिर विरोध पनि भयो नि त, जनताहरूले विरोध गरेका छन्।
मेरो कुरा सुन्नुहोस्, जनताले विरोध कसरी गरे के गरे सबै जनताले गरेका छन्। यो हामीले अरू नगरपालिका अरू ठाउँमा के हो थाहा भएन, हामीले प्रक्रिया पुर्याउन मात्रै 2 महिना चाहिँ समय लाग्दो रहेछ। हामीले गोर्खापत्रमा सूचना निकालेर तपाईँको चाहिँ त्यसपछि चाहिँ छनौट गरेर अनि तपाईँको चाहिँ इलेक्ट्रिक के अरे यो मेकानिकल इन्जिनियर जुन सरकारी इन्जिनियर हुनुहुन्छ उहाँको चाहिँ डकुमेन्ट्री उहाँले बनाएर त्यसको आधारमा गर्दा समय लाग्दो रहेछ। अहिले आर्थिक वर्षको अन्तर्गत देखिए तापनि यो प्रक्रिया हामीले धेरै पहिलाबाट चाहिँ सुरु गरेका थियौँ।
तर मलाई एउटा कुरा भन्दैन बजगाईजी, तपाईँले खास गरी होइन तुलसी ट्रेडलिङ टिकापुरको थियो, त्यसै गरी एमआको सोरुमको पनि त्यहाँ चाहिँ भनौँ न टेन्डर परेको रहेछ भने बजाज कम्पनीको वालाको पनि टेन्डर परेको रहेछ। यो परिस्थितिमा तपाईँले बजाज कम्पनीकै किन रोज्नुभयो भन्नुहोस् त? किनभने महँगो गाडी पनि छ पल्सर, होइन, अन्य नगरपालिकामा हेर्ने भने सस्तो हिरोको बाइक लिएको छ सुपर स्प्लेन्डर, तपाईँले पल्सर बाइक 150 सिसीको जुन 2,25,000 भनौँ न 55-60 हजार पर्छ त्यसलाई किन दिनुभयो तपाईँले?
2,60,000 पर्नेलाई 2,37,000 हामीले लगेका छौँ, घटाएर लगेका छौँ, होइन। अनि अर्को कुरा, जहाँसम्म तपाईँले कुन मोटरसाइकल लिनुभयो कसरी लिनुभयो भन्दा त्यो हाम्रो हातमा हुँदो रहेनछ, पत्रकार महोदयले त्यो कुरा बुझिन म अनुरोध गर्न चाहन्छु। त्यो चाहिँ इलेक्ट्रोनिक के मेकानिकल इन्जिनियरले सिफारिस गरेको आधारमा त्यो चाहिँ हुने रहेछ, यसका डकुमेन्टहरू जुन पाठपुर्जाहरू त्यो आधारमा उहाँले चाहिँ त्यो उपयुक्त होला सरकारी कामको लागि, किन भन्दा अरू मोटरसाइकलहरू छिटो बिग्रिने, त्यसको टायरहरू छिटो चेन्ज गर्ने, सर्भिसिङको चाहिँ ज्यादा खर्च हुने, सबै कुराहरू गर्दा त्यो मोटरसाइकलको फ्रोड भएको हुनसक्छ होइन. अब हामीले चाहिँ मोटरसाइकल खरिद गर्ने
भन्ने कमिसनको खेल भएको छ भनेर भन्दै हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता. मैले भक्तबहादुरजीलाई टेलिफोन गरेको छु, उहाँको टेलिफोन उठिरहेको छैन. खैर यो विषयमा अझ राम्रो बहस हुन्थ्यो होला. मलाई एउटा कुरा भन्नुहोस्, जुन किसिमले तपाईँहरूले पल्सर बाइक लिनु भएको छ नि, यो कार्यकर्तालाई खुसी बनाउने नेतालाई खुसी बनाउने काम हो है त्यसो भए मेयर सर?
सुन्नुहोस्, त्यो चाहिँ लम्किचुवा नगरपालिकामा हाम्रो 10 वडा हो. त्यसमा मेरा कार्यकर्ताको कुरा गर्नुहुन्छ भने वडा अध्यक्ष हुनुहुन्छ, 3 हुनुहुन्छ, 1 थप 4 हुनुहुन्छ. 4 6 उहाँ भक्तबाजीकै पार्टीका हुनुहुन्छ, उहाँले नै उहाँकै कार्यकर्तालाई पाउने हो. त्यसै कार्यकर्ताको आधारमा यदि चाहिँ उहाँले भन्नुभएको भने है 6 अध्यक्ष उहाँकै हुनुहुन्छ, उहाँहरूको वडा
अध्यक्षहरू.
हामीले सुरुमै सुन्नुहोस्, हामीले सुरुमै नगरसभाबाट पास गरेका छौँ. नगरसभाबाट चाहिँ निर्णय बजेट विनियोजन भएर कार्यान्वयन बरु चाहिँ अरू नगरपालिकाहरूमा अरू
ठाउँमा तपाईँ बोल्दै गर्नुहोस्. तपाईँहरूले किन यसरी चाहिँ विलासी लाइफ कार्यकर्तालाई चाहिँ खुसी बनाउने काम किन गर्नुभयो महादेवजी, ठ्याक्कै बताउनुहोस् अब. तपाईँ
कार्यकर्ता खुसी लागेर तपाईँलाई म त के भन्दैछु भने कार्यकर्ता खुसी बनाउने कुरा हो र मोटरसाइकल एउटा वडा कार्यालयलाई एउटा वडा सरकार अब सबभन्दा धेरै जनताको सेवा कुन कार्यालयले गर्छ? सिङ्गोदरको अधिकार गाउँ गाउँमा आएको भनेको कुन हामीले आधार मान्छौँ? तपाईँको एउटा सार्वजनिक मुचुल्का उठाउन, एउटा सार्वजनिक मुचुल्का उठाउन, एउटा सर्जनी गर्न के अरे कुले गर्छ? 37 अधिकारहरू अहिले कुन कार्यालयले गर्छ? तपाईँको चाहिँ वडा कार्यालयले गर्छ. हामी वडा कार्यालयलाई कमजोर बनाउने गरी मैले निर्णय गर्दैन, वडा कार्यालय बलियो बनाउने, किनकि प्रत्यक्ष जनताले डेलिभरी सबभन्दा धेरै वडा कार्यालयबाट पाउनुहुन्छ. हेलो,
Venus FM 93.8
Timeshare.
It's 8 a.m. Is Timeshare ka prayojak.
Jindu Hebe International Zari. Just for delightful lifestyle.
Mayor sir?
Hello?
Mayor sir? अहिलेको कन्डिसनमा कुरा गर्ने भने तपाईँले जुन किसिमको बजेटको कार्यान्वयनको कुरा गर्दै हुनुहुन्छ, तपाईँले खुसी पार्ने काममा चाहिँ होइन, हामीले चाहिँ वास्तवमा जनताको कामको लागि. अब मलाई भन्दैन, यो आर्थिक वर्ष सकिने आँटेको छ, झन्डै 11 बित्न आँट्यो. यो 11 तपाईँले जनताको मुहारमा खुसियाली ल्याउने कुरा जुन तपाईँले चुनावको बिचमा बोल्नुभएको थियो होइन, आफ्ना प्रतिबद्धताहरू कति पुरा गर्नुभयो भन्नुहोस् त आज ठ्याक्कै जनतालाई.
पहिलो कुरा त तपाईँको कुरा खण्डन गर्न चाहन्छु. तपाईँले जुन आरोप लगाउनु भयो कमिसनको कुरा, महादेव बजगाई मोटरसाइकलको कमिसन खाने व्यक्ति होइन, पहिला यो कुरा बुझ्नु. म एउटा आफैको आफ्नो खुट्टामा उभिएर व्यवसाय गरेर उभिएको मान्छे हो. मलाई
तर अहिलेका मेयर उपमेयर लगायत तपाईँहरूको वडा अध्यक्ष सदस्यहरू छ नि, सबै विलासी लाइफ सेवा सुविधा. रमेश लेखकजीले हिजो भन्दै हुन्थ्यो मसँग, एनपी साउदले भन्दै हुन्थ्यो, हेर्नुहोस् तपाईँहरू खास गरी भीमरावलजीसँगै कुराकानी गर्दा पनि उहाँले भन्दै हुन्थ्यो कि नवराजी अहिलेका स्थानीय तह बडो भारी भएका छन्, स्थानीय तह आफ्नो डिपेन्डमा खाने हो क्या पैसा, बाहिरबाट ल्याएको अनुदानको पैसामा तपाईँहरूले
हुन्थ्यो नि. रमेश लेखकजीहरूले हिजो मन्त्री हुँदा, जनप्रतिनिधि हुँदा, सेवा सुविधा देशको सबभन्दा भ्रष्ट पार्टीको नेपाली काङ्ग्रेस, कुमबहादुर खड्काहरू जेल गएर बसे, त्रिवेणी गुवालेहरू जेल गएर बसे, अनि जयप्रकाश गुप्ताहरू जेल गएर बसे, स्थानीय जनप्रतिनिधि एउटा चाहिँ तपाईँको एउटा वडा वडा कार्यालय, मैले वडा अध्यक्षलाई दिएको होइन, वडा कार्यालय दिएको, वडा कार्यालयलाई एउटा मोटरसाइकल दिँदाखेरि त्यो चाहिँ विलासिता भयो भनेर लेखकजी जस्ता मान्छेहरूले भन्न मिल्छ?
होइन, तर सेवा सुविधा अहिले तपाईँको वडा सदस्यहरूले 8,000 पाउँदैछन्, हेर्नुहोस् विधेयक सम्भवतः पास हुँदैछ होइन बैठक.
तपाईँ वडा यहाँ सुन्नुहोस्, प्रत्येक जनताको घर दैलोमा लेखकजी जस्ता मान्छे पुग्नु भएको छ, वडा सदस्यजीहरू पुग्नु भएको छ. वडा सदस्यलाई तपाईँको एउटा व्यवसाय गर्ने अवसर छैन, उहाँहरू न कुनै विदेश जाउँ भने उहाँहरू जान सक्ने
जनताको बिचमा थाहा छ. तपाईँले बोलेको कुराहरू थाहा छ, हामी जनताको सेवक हो, तपाईँहरू जिताएर पठाउनुहोस्, हामी सेवा सुविधा नलिएर पनि जनताको सेवा गर्छु भन्नुभएको होइन तपाईँले.
एउटा कुरा के बुझ्नु, तपाईँ मात्रै बोल्ने भए मैले
तपाईँलाई
3 नसोध्नुहोस्, म उत्तर दिन्छु नि. जनताको बिचमा हामीले के बोल्यौँ, जनताको बिचमा बोलेर अनुमोदन भएर आयौँ. अर्को कुरा सुन्नुहोस्, जनताले त्यही कुरा बोलेर अर्कोचोटि पनि हामी जितेर आयौँ, अर्कोचोटि पनि अनुमोदन भएका छौँ. जनताको सेवा गरेरै हामी जनता कन्भिन्स भएर हामीले मतदान गर्नुभएको छ. तपाईँले अरू कुरा भनिहालौँ, जनताको जुन प्रश्न उठाउनु भएको छ, जनताले मोटरसाइकलमा नचढ्नुहोस्, पैदल हिँड्नुहोस्, अहिलेको एक्काइसौँ शताब्दीमा अनि चाहिँ तपाईँको कुनै साधन स्रोत प्रयोग नगर्नुहोस् भन्न सक्नुहुन्छ? किन मन्त्रीजीहरू चढ्नुहुन्छ?
तर अन्य नगरपालिकाले लिएको मापदण्ड अनुसार नै जानु पर्थ्यो भन्न खोजे मात्रै हो। तपाईँले गलत गर्नुभयो भने होइन, तपाईँले चढ्नै हुन्न भने तपाईँ चढ्नुहोस्, तर जनताका लागि काम गर्नुहोस् बजगाईजी, जनताका लागि काम गर्नुहोस् तपाईँहरू।
जनताको लागि काम त हामीले सुन्नुहोस् तपाईँले सिकाइरहनु पर्दैन मित्र, है? हामीले चाहिँ जनताको सेवा गरेकै छौँ। तपाईँले सुझाव दिनुभयो, धन्यवाद छ। जनताको सेवा नगरेर अनि के जनताले हामीले सुख शान्त बस्नु दिनुहुन्छ?
अब मलाई भन्नुहोस् त्यहाँका जनताले शुद्ध खानेपानी पाए, त्यहाँका जनताले शुद्ध खानेपानीका लागि तपाईँले बोल्नु भएको थियो, स्वास्थ्य सेवा सुविधा दिने कुरा, शिक्षाको गुणस्तर गर्ने कुरा, त्यहाँको अहिले पनि त्यहाँको ढुँडाझालीमा के छ, त्यहाँका जनताले सुकुम्बासी तपाईँले मुक्त कमैयाहरूलाई चाहिँ जुन व्यवस्था गर्छु भन्नुभएको थियो, त्यहाँका मुक्त कमैयाहरूलाई व्यवस्थापन गर्न सक्नुभयो? भूमिलाई जग्गा दिन्छु भन्नुभएको थियो, जग्गा दिनु सक्नुभयो मचकैजी?
तपाईँ के बुझ्नुहोस् भने यत्रो वर्षौँ वर्ष दिनसम्मको समस्याहरू हामी कुनै भगवान् आकाशबाट आएको फु गरेर समस्या समाधान होइन। भर्खरै केन्द्रीय सरकारले बजेट ल्याएको छ, प्रदेश सरकारले बजेट ल्याउँदैछ, स्थानीय तहले बजेट ल्याउँदैछ, यी कुराहरू सबै क्रमबद्ध ढङ्गले सुकुम्बासी समस्यासम्म पुग्नुभयो तपाईँ? सुकुम्बासी समस्या स्थानीय तहले समस्या समाधान गर्ने अध्ययन गर्नुभएको छ?
तर तपाईँले चुनावमा किन बोल्नुभयो त सुकुम्बासीहरूको बिचमा गएर? त्यो भन्नु न मलाई, तपाईँको क्षेत्र अधिकारमा थिएन भने किन बोल्नुभयो तपाईँले जनताको बिचमा?
मैले सुकुम्बासी समस्या पहल गर्नेछु, गरेका छु, तपाईँको मुख्यमन्त्रीलाई चाहिँ आफ्नो डेलिगेसनमा पुगाएको छु।
चुनाव जित्नका निम्ति तपाईँहरू जे पनि बोल्नुहुन्छ बजगाईजी, तर चुनाव जितिसकेपछि मेरो क्षेत्र अधिकार परेन, मैले सकिनँ, प्रयास गरेको मैले भ्याइनँ, अब अर्कोचोटि गरौँला, अर्कोचोटिको चुनावमा जिताउनु होला, त्यसपछि गरौँला, त्यही हो।
तपाईँ यसो भने प्रधानमन्त्रीले गर्ने अधिकार पनि नगर प्रमुखले गर्न पाउने अधिकार छ भने तपाईँले भनेको कुरा ठिकै होला, है?
होइन, चुनावमा किन बोल्नु भने नसक्ने कुरा त नबोले नि हुन्छ नि त नेताहरू?
पहल गर्न पनि मिल्दैन, पहल गर्छु भन्नु पनि मिल्दैन,
अनि पहल गरेर किन त्यहाँका जनताले के उपलब्धि पाए बजगाईजी?
मुद्दा उठाएका छौँ, हरेक मञ्चमा मुद्दा उठाएका छौँ, ती मुद्दाहरू हामीले समस्या समाधान गर्छौँ भनेर मुद्दा उठाइरहेको छ।
त्यहाँका जनताले खानेपानी पाए बजगाईजी?
तपाईँ खानेपानीको कुरा उठाउनु भएको छ, खानेपानीको कुरा मैले 8-8 वर्षसम्म चाहिँ तपाईँको नचलेका योजनाहरू अहिले 2-3 प्रोजेक्टहरू सञ्चालन गरेँ, त्यो बारेमा स्थानीय रिपोर्टिङ भङ्गडी बसेर तपाईँको रिपोर्टिङ भन्दा पनि स्थानीय आएर हेर्नु खानेपानी खाँदैछन्। अब यहाँ सुन्नुहोस्, 2 वडामा बाहेक र 3 वडामा बाहेक हामी हाम्रो सबै ठाउँमा चाहिँ हामी खानेपानीको व्यवस्था गरेका छौँ। चिसापानी जस्तो चाहिँ एकदम दर्दर भएको ठाउँ, त्यहाँ चाहिँ 10 करोडको बजेट हाल्न सफल भएका छौँ। तपाईँको भनाइ त के भयो भने तुरुन्तै आएर तुरुन्तै समस्या समाधान गर्नुहोस् भन्ने जुन आशय होला जस्तो लाग्छ।
सुन्नुहोस्,
61 करोडमा 10 करोड रुपियाँ त लक्षित वर्गको पैसा हो, 12 करोड रुपियाँ चाहिँ तलब भत्तामा हो, हाम्रो 39 करोड रुपियाँ विकासको खर्च हो, 39 करोड पैसा तपाईँको, हामीले 2.5 करोड त किसानलाई कृषि क्षेत्रमा हामीले विनियोग गरेका छौँ, आज 103 चाहिँ के अरे बोरिङ जनताको बिचमा हामीले गाड्न सफल भएका छौँ, जनताले सिँचाइ उपलब्ध पाउनु भएको छ, खानेपानीको कुराहरू तपाईँले उठाइहाल्नुभयो, 4 वडामा चाहिँ खानेपानी अब तयार अवस्थामा छन्, जोड्न मात्र बाँकी छ। त्यस्तै तपाईँले उठाएका कुराहरू अन्य कुराहरू त मैले अघि पनि भनिसकेँ,
मलाई भन्दैन बजगाईजी, त्यहाँको अवस्था तपाईँलाई थाहा छ, अहिले पनि स्वास्थ्य सेवाबाट त्यहाँका जनताहरू अत्यन्तै प्रभावित छन् तपाईँलाई थाहा छ, होइन? अहिले पनि ग्रामीण क्षेत्रमा हेर्ने हो भने स्वास्थ्य चौकी छैन, त्यहाँ एउटा एम्बुलेन्स छैन, औषधि उपचार गर्नका निम्ति मानिलिनुहोस् तपाईँको पहाडका ती कुनामा बस्ने सोल्टामा बस्ने व्यक्तिहरू कहाँ जान्छन् भन्नुहोस् त?
मेरो नगरपालिकाभित्र सोल्टा पर्दैन,
नानी त्यहाँको मान्छेहरू कहाँ जान्छन्? त्यो त तपाईँहरूले कोर्डिनेसन गर्न सक्नु पऱ्यो नि त, त्यहाँका लागि त तपाईँहरूले पहल गर्नु पऱ्यो, बाटोघाटाका निम्ति तपाईँहरूले जाने बाटो कस्तो छ तपाईँलाई थाहा छ? भोलि मात्रै ऱ्याफ्टिङ हुँदैछ त्यहाँ, त्यसका लागि तपाईँले पहल गर्न सक्नुभयो?
तपाईँको त्यहाँ पुग्नु भएको छ, पोर्सल पुग्यो र अहिले पुग्नु भएको छ, पोर्सल चाहिँ तपाईँको त्यहाँ हिँड्न सक्ने बाटै थिएन, अहिले त्यहाँका जनप्रतिनिधिहरूले बाटो बनाइसके, तपाईँ ऱ्याफ्टिङ गर्ने कुरा उठाइसक्नु भयो, 1 वर्षभित्र तयार भयो नि बाटो, 1 वर्षभन्दा पनि तपाईँको वर्षाको समयमा काम हुन सकेन, यो 3-4 महिनाको पिरियडमा जनप्रतिनिधिहरूले तपाईँको फिलिलिन्न गाडी हिँड्ने, तपाईँ पनि आउनुहोस् ऱ्याफ्टिङ गर्न, सबैले हेर्ने अवसर प्राप्त हुँदैछ।
तर कैलाली भ्रमण वर्षमा लम्कीचुवा नगरपालिकाका मेयर उपमेयर लगायतका नेताहरूको बिचमा तालमेल नै भएन नि, त्यो कुरा त बाहिर आयो नि त, खास गरी म होइन ईश्वर पोखरेलको वेलकममा म एयरपोर्टमै पुगेको थिएँ, त्यहाँ सेनाको ब्यारेकमै, त्यतिखेर पनि तपाईँहरूको विषयमा कुरा हुँदै थियो, त्यहाँ किन यस्तो व्यवस्थापनमा कमी कमजोरी किन भयो?
प्रमुख र उपप्रमुखको कुरा त तपाईँले थाहा पाउनु होला, मैले थाहा पाइनँ,
किनभने समन्वय समितिको भयो, नेपाली काङ्ग्रेसका नेता होइन, त्यसै गरी चाहिँ एमालेका मान्य सांसदहरूको बिचमा तालमेल नै थिएन रे।
यो कैलाली भ्रमण वर्ष लम्कीचुवा नगरपालिकाले आयोजना गरेको अवस्था होइन, हामी सहयोगी भूमिका हो, हामी सहयोगी हाम्रो हातहरू हुन्, हामीलाई जे जिम्मा दिएको छ त्यो कुराहरू पुरा गऱ्यौँ। तथापि कैलाली भर्नुपर्छ सफलतापूर्वक ढङ्गले व्यवस्थित सभ्य सबै कुराहरू प्रक्रिया पुरा गरेर हामीले गर्यौँ। काम गर्दाखेरि केही कमी कमजोरी त हुन्छ होला, थोरै कमी कमजोरी नभएर सम्पन्न हुन्छ। राम राज्यमा त तपाईँको कमी कमजोरहरू थिए भने हामी त नागरिक हो, नागरिकको काम गर्दाखेरि सबै कुराहरू हामीले नै सबै जाने छौँ, सबै कुरा गर्छौँ भन्ने हुन्छ। एकदम राम्रो भएको छ।
तर जनताका जन निर्वाचित जनप्रतिनिधिहरू हिजो चुनाव जित्नुभन्दा पहिले अत्यन्तै राम्रा थिए रे क्या, तपाईँहरू अत्यन्तै शालीन हुनुहुन्थ्यो, काम गर्नलाई पनि ओके भन्ने हुनुहुन्थ्यो। तर जितेर गएपछि तपाईँहरू त सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेदेखि तपाईँहरू चाहिँ बडो ठुलो पल्टिनु भयो भन्नेहरू छन् नि।
फुलको आँखामा फुलै संसार है। हामीलाई म जे अवस्थामा हिजो थिएँ अहिले पनि त्यही अवस्थामा छु, जनताको बिचमा छु, जनताको बिचमा सबैभन्दा धेरै पुग्ने जनप्रतिनिधिको नाताले अथवा जनको स्थानीय जन के अरे प्रमुखको नाताले म सबैभन्दा जनताको घर दैलोमा पुगेको हुन्छु। जनताले मेरो समय भ्याएसम्म र मैले समय व्यवस्थापन गरेसम्म सबभन्दा धेरै जनताको बिचमा प्रत्यक्ष संलग्न हुने नगर प्रमुख मै होला जस्तो मलाई लाग्छ।
तपाईँलाई
एउटा स्मरण गरौँ, 265 किलोमिटर जोक होइन, 265 किलोमिटर हामीले बाटो बनाएका छौँ जनताको सेवा नगरेर प्रत्यक्ष आफू संलग्न नगरेर बन्यो होला। मैले कालो प्रत्यय सबै जनतालाई बाटो पुग्ने गरी बनाएँ। कालो प्रत्यय कुनै मानिस बिचमा सर हिँड्ने, कुनै मानिस चाहिँ तपाईँको ग्राभिल पनि नपाउने कामबाट भन्छ। मैले अहिले सबैभन्दा लम्किचुवा नगरपालिका अव्यवस्थित थियो, बाटाघाटाहरू साङ्ग्रा थिए, 12 फिटे बाटाहरू थिए, 20 फिटे बाटाहरू थिए। आज नेपालकै दाबी गर्छु नेपालकै सबैभन्दा चौडा बाटो भएको नगरपालिका लम्किचुवा नगरपालिका हो। हामीले जनतासँग आह्वान गऱ्यौँ, जनतालाई माया गऱ्यौँ, जनताले चाहिँ माया स्वरूप बाटो चौडा आफ्नो जमिन आफ्नो घरहरू फाल्नु भएको छ, आफ्नो चाहिँ बााउन्ड्रीहरू भत्काउनु भएको छ, आफ्ना संरचनाहरू भत्काउनु भएको छ र स्वतस्फूर्त रूपमा जनताले चाहिँ बाटो चौडा बनाउने महान अभियानमा चाहिँ सहयोग
गर्नुभयो। वर्ष 74-75 पहिलो वर्षका निम्ति महादेव बजगाई लम्किचुवा नगरपालिकाको मेयरका लागि सफल कि असफल?
म पूर्ण ढङ्गले सफल, पूर्ण ढङ्गले सफल। जनताको बिचमा बोलेका कुराहरू एकदम हामीले बाचा पुरा गरेका छौँ कर्मबद्ध ढङ्गले। अन्य आकाङ्क्षी थिए, तपाईँको तटबन्धनको समस्या लम्किचुवा नगरपालिकामा सबभन्दा धेरै छ, 12 किलोमिटर नजोक 12 किलोमिटर तटबन्धनको लागि हामीले चाहिँ टेन्डर गरेका छौँ, टेन्डर गर्न सफल भएका छौँ कुनै अर्को योजनाद्वारा भने। अनि पुलहरू 9 पुलहरू चाहिँ तपाईँको चाहिँ हामीले पार्न सफल भएका छौँ। अनि सिटी हलको कुराहरू छ, पार्कको कुराहरू छ, नगर उद्यानका कुराहरू तपाईँले सुनिसक्नुभएको होला। नगर उद्यान लम्बी क्षेत्रमा बनाउँदैछौँ, पर्यटकीय क्षेत्रले को एउटा चाहिँ मापदण्ड त्यसलाई पर्यटकलाई एउटा बिजनेससँग अथवा पर्यटक उद्योगसँग हामी जोड्दैछौँ। कृषि क्षेत्रमा एउटा परिवर्तन चाहिँ हामी गर्दैछौँ भने जनताले बोलेका कुराहरू कुनै पनि लम्किचुवा नगरपालिकामा यहाँका वासीहरू हामी कृषि क्षेत्रमा काम गर्छौँ, नगरपालिकाले सहयोग गर्नु पऱ्यो, अनुदान दिनु पऱ्यो भन्दा कुनै मानिसलाई हामीले वञ्चित गरेका छौँ। जति आउनुभएको छ गरिखाने मान्छेलाई दिएका छौँ।
भनेपछि अब महादेव बजगाईजी आर्थिक वर्ष 75-76 नयाँ तपाईँहरूले नीति निर्माण गर्दै हुनुहुन्छ होइन, नीति बनाउनु तपाईँहरूको कार्यक्रमहरू आउँदैछ, सँगै बजेट पनि तयार पार्दै हुनुहुन्छ, एउटा भेलाहरू गर्न थाल्नु तपाईँहरू?
सुरु गर्दैछौँ अहिले मैले केन्द्रको बजेट पुरेको थिएँ।
केन्द्रको बजेट आयो, तपाईँलाई कति पऱ्यो? 36 होइन,
36 करोड रुपियाँ
छ। आन्तरिक स्रोतहरू के हो तपाईँहरूको लम्किचुवाको बताउनु न आज जनतालाई?
लम्किचुवाको आन्तरिक स्रोत अब हामीसँग चाहिँ प्राकृतिक स्रोतको रूपमा रहेको के अरे ढुङ्गा बालुवा गिट्टीको कुराहरू छ, त्यस्तै चाहिँ बजार क्षेत्र छ, उद्योग क्षेत्रहरू छ, यहाँका चाहिँ सम्भावनाहरू धेरै छन्। हामीले अझै पनि त्यो हामी सामुदायिक वनहरू काठहरू अब यो कुराहरू पनि हामीसँग जोडिएला, त्यसैले केही कुराहरू अझै पनि पदस्थता राजस्व उठाउने सन्दर्भको कुरा उठाउनु भएको छ तपाईँले, त्यो अझै पनि नीति निर्माण माथिबाटै नबनिदिएको कारण चाहिँ जनताले एउटा सरकारले एउटा कर लगाउने अर्को सरकारले अर्को कर लगाएर जनतालाई फेरि ठुलो मार पर्छ कि भन्ने हिसाबले पनि अझै चाहिँ तपाईँ वित्तीय आयोगले एउटा प्रश्नता नदिएको कारणले गर्दा त्यो चाहिँ समस्या केहरू यस्तो समस्या
आर्थिक वर्षमा कस्तो नीति तथा कार्यक्रम ल्याउँदै हुनुहुन्छ तपाईँले?
जनताको जनमुखी ल्याउँछौँ हामी, कृषि किसानहरू किसानमुखी चाहिँ कार्यक्रम आउँछ।
तपाईँलाई थाहा छ यो अब किसानको सिजन सुरु हुँदैछ, तपाईँलाई थाहा छ बिउ बिजनको अभाव हुन्छ र जलमलको अभाव हुन्छ, त्यो समस्यालाई समाधान गर्न सक्नुहुन्छ?
नगरपालिकामा हामीले लम्किचुवा नगरपालिकामा सबै किसानहरूलाई धानको बिउ र मकैको बिउ लिनुको लागि मैले तपाईँहरू जस्तै मिडिया मार्फत माइकिङ मार्फत आह्वान गरेको छु र अहिले पनि म अनुरोध गर्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरू तपाईँ मार्फत एउटा बिउ बिजनको लागि समस्या छ भने हामीले अनुदान स्वरूप जनतालाई चाहिँ सबै जनतालाई पुग्ने गरी खुवाउनुहोस् दिनुहोस् भनेका छौँ।
तर मलको कुरा गरौँ, मल खातको कुरा गर्दा सहकारीहरूले अनियमितता गरे, त्यति सहुलियतमा भनौँ न जनतालाई सब्सिडी दिन सकेन भनेर बाहिर आएको छ नि यो न्युज।
लम्पिचुवा नगरपालिकामा त्यस्तो छैन, लम्पिचुवा नगरपालिकाको क्षेत्रमा सहकारीहरूलाई हामीले धेरैचोटि मिटिङ गरिसकेका छौँ, उहाँहरू पनि जनताको भावना बुझ्नु भएको छ र त्यो अनुसार अगाडि काम हुन्छ।
भनेपछि यस वर्ष कति भनौँ न तपाईँले त्यो बजेटको भोल्युम बनाइरहनु भएको छ भन्नुहोस् त, एउटा क्राइटेरिया कतिसम्म जान सक्छ? गत वर्ष
एउटा मापदण्डै नबनाएर एउटा चाहिँ तपाईँको पुरै छलफल नगरेर, जस्तै हाम्रो अब प्रदेश सरकारले दिने अनुदानको सिलिङ अहिले आएको छैन, केन्द्रको चाहिँ आएको छ, त्यस्तै अन्य निकायहरूबाट होइन हाम्रो विभिन्न निकायहरू जस्तै सामाजिक संस्था एनजिओ आइएनजिओहरूको सबैको सिलिङ अहिलेसम्म नआएको कारणले गर्दा मैले यति नै हुन्छ भनेर चाहिँ तपाईँलाई थुप्रो गर्न सक्दैन, तर पोखरको भन्दा बढेर चाहिँ बजेट आउँछ।
भनेपछि जनताको लागि यो बजेट लोकप्रिय मात्र बन्छ कि उपलब्धिमूलक पनि हुन्छ?
जनताले प्रत्यक्ष भेट्ने गरी सुन्ने गरी स्थानीय जनप्रतिनिधि हाम्रो डेलिभरी दिने हाम्रो काम हो, हामी जनताले महसुस हुने गरी बजेट ल्याउँछ।
अब बजेट आइसकेपछि फेरि बसौँला तपाईँसँग, म कुराकानी गरौँला महादेवजी। अब अन्त्यमा जाँदा जाँदै ठ्याक्कै भनिदिनुहोस्, यो आर्थिक वर्षमा तपाईँले जुन काम गर्नुभयो, अबको आउने आर्थिक वर्ष 75-76 लम्पिचुवा नगरपालिका कस्तो होला एक वर्षभित्र अबको?
तपाईँले अघि कस्तो अनुभव हो भनेर सोध्नुभएको थियो, मेरोमा अहिलेसम्म पनि कार्यकारिणी अधिकृत जीव आउनुभएको छैन, अहिले सुब्बाबाट मैले काम गरिराख्नु भएको छ सुब्बा साहब, त्यस्तै चाहिँ इन्जिनियरहरू हाम्रोमा आएर किन ओभरसियरले हाम्रो कामहरू गरिराख्नु भएको छ, जुझिराख्नु भएको छ, मान्छे धेरै भएर नै काम हुन्छ भन्ने कुरा त लम्पिचुवा नगरपालिकाबाट पनि सिकाइ हुनसक्छ राष्ट्रको लागि। हामीले एकजना ओभरसियर सुब्बाभन्दा तलका कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूले मजासँग जनताको डेलिभरी सबैभन्दा राम्रो दाबीका साथ भन्छौँ, जनताले सुन्ने गरी बुझ्ने गरी महसुस स्थानीय जनप्रतिनिधि आइसकेपछि एउटा चाहिँ जे जनताले अपेक्षा गरेका थिए ल केही कुरा भयो है सरकार रहेछ है भन्ने किसिमको पुर्याउने गरी हामीले चाहिँ काम गरेका छौँ। त्यसैले कर्मचारीको मैले आफ्नो कार्यकालभरिमा कर्मचारी जुन हामीसँग विज्ञ विशेषता भएका कर्मचारीहरू हुनुपर्ने हो त्यो चाहिँ नपाएर एउटा चाहिँ एकदम अप्ठ्यारो, हामी आफै जनप्रतिनिधिहरू आफै चाहिँ तपाईँको नीति बनाउने ठाउँमा पनि छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्ने क्रममा कार्य आदेश लिएर दौड्नुपर्ने ठाउँमा पनि हिँडेका छौँ। अघि मोटरसाइकल कुराहरू गर्नुभयो वडा अध्यक्षज्यूहरू, मलाई लाग्छ मभन्दा ज्यादा वडा अध्यक्षज्यूहरू
खोज्नुभएको छ भनेर यहाँले भन्न खोज्दै हुनुहुन्छ होइन? त्यसो भए कर्मचारी अहिले पनि समायोजन हुन सकेका छैनन्, कर्मचारी पुगेनन् तपाईँको नगरपालिकामा?
छैन, त्यो तपाईँले सही कुरा गर्नुभयो, पुग्नु भएको छैन उहाँहरू,
त्यसका लागि पहल गर्दै हुनुहुन्छ मेयर सर?
होइन, यो पहल गर्ने कुरा हो र भने हाम्रो त यो त अधिकारको कुरा होला होइन, नगरपालिका स्थानीय सरकार तपाईँको कुन कसको ढोकामा म पुगिनँ, मन्त्रीको ढोकामा पुगिनँ कि तपाईँको सचिवज्यूको स्थानीय सचिवज्यूकोमा डेली मेरो चाहिँ कुरा हुन्छ, मैले चाहिँ कहिले आउँछ भनेको छैन कि तपाईँको अहिले पहिलाका वर्तमान मन्त्रीहरू अहिलेका मन्त्रीज्यूहरू त्यसपछि चाहिँ प्रदेशसँग त आफै प्रदेश सङ्कटमा छ, मैले सबै ठाउँ पुगेको छु र यो देश हामी जनप्रतिनिधिहरू स्थानीय जनप्रतिनिधिहरू प्रत्यक्ष जनताले एक एक मिनटमा हामीले तपाईँले सोधे जस्तै प्रश्न सोध्नुहुन्छ, तर जसले जिम्मा यो देश हाँक्छौँ र जसले यो जिम्मा लिन्छु भने मान्छेहरूले सबैले पुरा गरिदिएको राष्ट्र बन्थ्यो, यसले सबैका जोसहरू कहाँ कहाँ छन् कतका छन् म कसैले आरो लाउनु पक्षमा छैन, तर कर्मचारी नपठाएर जुन स्थानीय जनप्रतिनिधिलाई कमजोर बनाउने एउटा चाहिँ तपाईँको असन्तुष्टि सृजना गर्ने, स्थानीय जनप्रतिनिधिले सेवा सुविधा दिन सकेनन् भनेर यो व्यवस्थाप्रति नै नेगेटिभ बनाउने जुन काम भएको छ त्यसमा ठुलो आपत्ति छ। यो जुन संहितालाई असफल बनाउने अझ स्थानीय तहका अधिकारीहरू धेरै भए त्यसलाई कटौती गर्नुपर्छ किनकि काम गर्न सकेनन् भनेर बोल्ने एक किसिमको चाहिँ संहिता विरोधीहरूलाई यो एउटा चाहिँ हामी जनप्रतिनिधिहरूलाई कमजोर बनाउने जुन कामहरू भएको छ त्यसले यो एउटा उदाहरण हो भन्ने म होइन बजेट फ्रिज भन्ने कुरा भन्दा पनि बजेट चाहिँ कार्यान्वयन क्रममा छ, केही बजेटहरू काम सम्पन्न भइसकेपछि उहाँहरू भुक्तानी हुनुहुन्छ, केही बजेटहरू कुनै शीर्षकहरू हामीले अस्ति नगरसभाबाट पनि च्यान्ज गरेका छौँ जुन कार्यान्वयन नहुन सक्ने बजेटहरू त्यस्तो जुन अलि अहिलेको समय अनुकूलता नभएको कारणले गर्दा त्यो मलाई लाग्छ हाम्रो नगरपालिकामा बजेट फ्रिज
हस्। थ्याङ्क यू सो मच, समय दिनुभयो, धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, र जुन यहाँले एक वर्ष कार्यकाल बिताउनु भएको छ अझ सफल भएर जानुहोस् मेयर साहब, जनताको लोकप्रियता कमाउनुहोस्, जनताको लागि काम गर्नुहोस्, सेवा सुविधा कम लिनुहोस्, हामी यति मात्रै आग्रह गर्छौँ। थ्याङ्क यू सो मच, समय दिनुभयो। थ्याङ्क यू सो मच। त्यतिखेर हामीसँग हुनुहुन्थ्यो लम्कीचुवा नगरपालिकाका मेयर साहब हुनुहुन्थ्यो, नगर प्रमुख हुनुहुन्थ्यो, महादेव बजगाई हुनुहुन्थ्यो। उहाँसँग खास गरी आर्थिक वर्ष 74-75 उहाँले के काम गर्नु, मेयर भएको एक वर्ष, जननिर्वाचित भएको एक वर्ष उहाँहरूका लागि कसरी बितिरहेको छ त, कि वास्तवमा सेवा सुविधा लिनमै उहाँहरू ठिक्क हुनुहुन्छ या जनताका लागि काम गरिरहनु भएको छ, यो यावत विषयमा हामीले 61 करोड लम्कीचुवा नगरपालिकाको बजेटको विषयमा हामीले समीक्षा व्याख्या विश्लेषण र बहस गऱ्यौँ। आजको तातो बहसबाट कार्यक्रमका इन्टायर टिमसँगै कार्यक्रम प्रस्तुत मनोज राजधानु पनि बिदा माग्छु। अवस्था, नमस्कार।